नमस्कार, म रविन्द्र सुवेदी। थाहा संचार नेटवर्कको द न्यूज प्लस कार्यक्रममा तपाईँलाई स्वागत छ। यो कार्यक्रम देशभरका विभिन्न रेडियो स्टेशनका साथै थाहा खबर .com मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको छ। मुलुक संघीयता कार्यान्वयनमा गइसकेपछि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार बीचको समन्वय कम भइरहेको भन्ने आवाजहरू सुन्ने गरिन्छ। खास गरी स्थानीय सरकारहरूले संघीय सरकारले आफूहरूसँग समन्वय नगरेको आरोप लगाउँदै आएका छन्। गुनासो पनि हो यो। उनीहरूलाई कर्मचारीको अभाव एकातिर छ, ऐन कानुनहरू आवश्यक मात्रामा संघीय सरकारले पठाउन सकेको छैन, प्रदेश सरकारहरूको पनि त्यो खालको गुनासो छ। त्यसबाहेक प्रदेश सरकार र संघीय सरकारलाई हेर्ने स्थानीय सरकारहरूको नजर कस्तो छ? आजको कार्यक्रममा यी विषयहरूमा रहेर कुराकानी गर्दैछौँ। कुराकानीका लागि नेपाल नगरपालिका संघका केन्द्रीय सदस्य, दैलेख जिल्लाको चामुण्डा बिन्द्रासैनी नगरपालिकाका प्रमुख सूर्यबहादुर साई, उहाँ प्रकृति र मानव केन्द्रित जनअभियान नेपाल कर्णाली प्रदेश प्रमुख हुनुहुन्छ। पूर्व एमाले तर्फबाट युवा संघका पूर्व केन्द्रीय सदस्य, नेकपा एमाले भेरी अञ्चल सल्लाहकार परिषदका पूर्व अध्यक्ष लगायत थुप्रै राजनैतिक परिचय उहाँको एकातिर छँदैछ। त्यसबाहेक थुप्रै संघ संस्थासँग जोडिनु भएको छ भने खासमा अहिले जनप्रतिनिधिका रूपमा हुनुहुन्छ। स्थानीय तहको एउटा सरकार, स्थानीय सरकारको नेतृत्व गरिरहनु भएको छ। नेपाल नगरपालिका संघका केन्द्रीय सदस्य पनि हुनुहुन्छ। यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद।
अब तपाईँ नेकपाबाटै निर्वाचित हुनुहुन्छ, नेकपाकै सरकार छ केन्द्रमा पनि प्रदेशमा पनि। नेकपा नेतृत्वको सरकारले केन्द्रमा जे जति कामहरू गरिरहेको छ, कानुन निर्माणदेखि लिएर विकास निर्माणसम्मका कामहरूमा धेरै ठाउँमा सहमति छन् र केही ठाउँमा त्यत्तिकै अब्जेक्सन पनि छन्, पार्टीभित्रैबाट पार्टी बाहिरबाट पनि। स्थानीय स्तरमा रहेर स्थानीय पालिकाहरूको नेतृत्व गरेर तपाईँहरू काम गर्दै गर्दाखेरि केन्द्रीय नेतृत्वको राजनीतिलाई चाहिँ कसरी हेर्नुहुन्छ?
हामी नितान्तै नौलो अभ्यासमा छौँ। यसको क्रममा केही कमी कमजोरीको बावजुद पनि राम्रा कामहरू पनि भइरहेका छन् र 46 साल यता हामीले बहुदल भनेकै एक दलले अर्को दलको विरोध गर्ने मात्रै जुन स्कुलिङ गऱ्यौँ, यसको कारण एउटा समस्या सिर्जना भएको छ। किनभने रचनात्मक र सकारात्मक कामहरूको प्रचार प्रसार कम र खोजी कम हुने गर्छ। तर पनि फेरि पनि अब तिनै तहको सरकार जसरी समन्वय गरेर गतिका साथ जानुपर्ने हो, अलमल भए जस्तो देखिन्छ।
केन्द्रीय नेतृत्व अलमलमा छ, उसले समन्वय गर्न नसकेको जस्तो लाग्छ तपाईँहरूलाई?
अहिले पनि केन्द्रीय नेतृत्वले स्थानीय पालिकाहरूलाई साधन स्रोत लगायतको धेरै कुराहरू जसरी उसले मन र हात खोलेर प्रदान गर्न सक्नु पर्थ्यो त्यो नभएको अवस्था छ। र भर्खर मात्रै बजेट को समीक्षा गर्दा अहिले केन्द्र र प्रदेश सरकारको बजेट कार्यान्वयन हुन सकेको छैन, यद्यपि स्थानीय पालिकाले 90 ओभर बजेटलाई खर्च गरेर जनताको पक्षमा काम गरिरहेका छन्।
चालु खर्च धेरै हुने, पुँजीगत खर्च कम हुने समस्या स्थानीय तहहरूको बढी थियो। यी चालु खर्चको हिसाब हो कि यो पुँजीगत खर्च पनि यस्तै यही अनुपातमा भइरहेछ?
होइन, समग्रमा स्थानीय पालिकामा त्यो समस्या छैन। हामी नीतिगत ढङ्गले हाम्रा सबै कामहरूलाई एकदम व्यवस्थित ढङ्गले सफल गरे।
अहिले प्रदेश सरकारहरू पनि र स्थानीय तहहरूले पनि सबैभन्दा बढी समस्या देखाउने भनेको कर्मचारी अभाव। यो अहिले पनि त्यस्तै जटिल अवस्था हो कर्मचारीको?
त्यस्तो जटिलै कर्मचारीकै कारणले काम हुन नसक्ने अवस्था होइन, अभाव त हो तर कर्मचारीकै कारणले काम हुन नसक्ने अवस्था छैन। स्थानीय पालिकाहरूले पनि कार्यविधि र ऐन ल्याएर केही कर्मचारीहरू राख्न सकिने प्रावधान पनि छ। त्यसो भए हुनाले यो केवल समन्वयको अभाव र यो प्रचार प्रसार र समन्वयको अभावले पनि यो बढी यसलाई चाहिँ नभएको भन्ने कोणबाट बढी प्रचार भएको पनि हो, अभाव पनि हो, तर त्यो अभावकै कारणले यहाँ कामै हुन नसक्ने अवस्था त्यो चाहिँ होइन।
हजुर, हामी चाहिँ यो खास केन्द्रीय नेतृत्वको भूमिकालाई कसरी निहाल्नुहुन्छ भन्ने सन्दर्भमा कुरा गर्दैछौँ। थोरै स्थानीय तहमा पनि प्रवेश गरिहाल्यो, फेरि यो केन्द्रीय नेतृत्वको भूमिकातिर फर्क्यौँ। केन्द्रीय नेतृत्वको भूमिका, पार्टीकै नेतृत्व पनि र सङ्घीय सरकारको भूमिका पनि, आखिर दुइटै केन्द्रीय नेतृत्वको भूमिकालाई चाहिँ स्थानीय तहको आँखाबाट हेर्दाखेरि कस्तो देखिन्छ? कस्ता कामहरू गरिरहेको छ? ती जनअपेक्षित छन् कि छैनन्? स्थानीय तहले अपेक्षा गरेअनुसार, पार्टीले अपेक्षा गरेअनुसार, हिजो घोषणापत्रमा चाहिँ जनतालाई दिइएका आश्वासनहरू अनुसार त्यसरी काम भइरहेको चाहिँ देख्नुहुन्छ कि देख्नु हुँदैन?
इतिहासमै केन्द्र प्रदेश र स्थानीय तहमा एउटै पार्टीको मजबुत सरकार भएको यो अत्यन्तै सुन्दर र अत्यन्तै यो सुअवसर हो।
त्यो पनि स्थायी सरकार पनि भनिएको छ र पाँच वर्ष टिक्ने सरकार पनि
र एउटा के देखिन्छ भने केन्द्र सरकार कुनै योजनामा महत्त्वाकाङ्क्षी देखिन्छ र कुनै कुनै विषयमा अल्मलिएको पनि देखिन्छ। सुरुमै मैले यो बहसको विषय बनाउने गरेको छु 753 पालिका हामीलाई किन जरुरी थियो, त्योभन्दा बढी किन जरुरी भएन, त्योभन्दा कम बनाए के हुन्थ्यो हामीले बहस गरेनौँ। 753 पालिका भइसकेपछि पनि अब कुनै एउटा नगर एउटा पालिका कस्तो हुन्छ भन्नेमा सम्बन्धित सरकारलाई सबैले हामीले सहभागी गरेर उनकोलाई संलग्न गर्न सकेनौँ र त्यसपछि अहिले पनि केन्द्र प्रदेश र स्थानीय सरकारले 5 वर्षभित्रका हाम्रा महत्त्वपूर्ण प्रायोरिटीका विषयहरू यी हुन् भनेर तिनै तहबाट साझा प्रतिबद्धता जाहेर हुन सकेन। यति साझा प्रतिबद्धता जाहेर हुन सकेको भए आज आम नेपालीहरू यही विषयमा केन्द्रित हुन्थे, यति कुरा राम्रा भए यति भएनन् यो हुनु पर्थ्यो भन्ने कुरा केन्द्रित हुन्थ्यो। त्यो हुन नसकेर सबै नेपालले हामीले एउटा बसको विषयमा केन्द्रित गर्न नसकेको अवस्था त हामी सबैले स्वीकार्नुपर्छ। यद्यपि अब यो छोटो अवधिमा जे जति काम भएका छन् आशा लाग्दा नै छन्, किनभने यो स्वतन्त्र मूल्याङ्कन गर्ने हो भने निराश हुने अवस्था होइन, तर नेपाली जनताको आशा अत्यन्तै बढी छ र हामीसँग केही कुराको अभाव पनि छ। यसको बावजुद पनि हामी यो अनुभव र व्यवहारले सिक्ने पिरियड पनि हो, त्यसो भएकोले धेरै क्षेत्रमा आशा गर्न सकिन्छ। जे जति हुनुपर्ने हो व्यवस्थित ढङ्गले नभएको अवस्था त प्रष्ट छ, किनभने बजेटको कार्यान्वयन नहुनु स्वीकार्नुपर्छ। त्यसपछि गएर तिनटै सरकारका साझा प्रतिबद्धताहरू आउन नसक्नु, त्यसमा बहस केन्द्रित गर्न नसक्नु। अब मैले पहिले पनि भन्ने गरेको थिएँ, चुरेदेखि हिमालसम्मको 70% जमिनको भूउपयोग नीति आउनै सकेन, जहाँ जल छ, जमिन छ, खानी छ, पानी छ, त्यहाँ हामीले प्लाइवुड उद्योग चाहिँ खोलेर देश विदेशमा सप्लाई गर्न सक्छौँ, 1 वर्षमा अर्बौँको चाहिँ काठ जलेर खरानी हुन्छ, जहाँ थुप्रै खानी छ, अहिले पनि हामी अँध्यारोमा बसिरहेका छौँ, जहाँ पानी छ, हामीले 1-2 खानी सञ्चालन गर्न सकेनौँ। त्यसो भए हुनाले होइन, यो केन्द्र सरकारको अधिकार क्षेत्रको कुरा हो र यसमा सम्बन्धित प्रदेश र स्थानीय सरकारले त सहयोग गरिहाल्छ नि,
समन्वय गर्न
सक्छन्। त्यसो भए हुनाले अब यो नसकेको कुरा छ, तर फेरि पनि जे जति काम भइरहेका छन् त्यो निराश हुनुपर्ने र भएन भनेर अब केही परिणाम चाहिँ त्यस्तो आएन भन्ने अवस्था होइन, जे जति आउन सक्थ्यो कोअर्डिनेसनको अभाव त देखिन्छ।
जस्तो प्रधानमन्त्री केपी शर्मा ओलीका जति पनि मन्तव्यहरू, भाषणहरू र उहाँले देख्ने सपनाहरू, उहाँले त्यही सपनाहरू सेयर गर्ने कुरालाई लिएर अहिले आलोचना पनि हुने गर्छ, किनभने उहाँले पहिलो पटक प्रधानमन्त्री हुँदाखेरि भन्नुभएका कुराहरू र दोस्रो पटक प्रधानमन्त्री भइसकेपछि पनि रेलदेखि बिजुलीसम्मका कुराहरू र अनेक आश्वासनहरू पुरा हुन सकेनन् भन्ने आलोचना एकातिर पार्टीभित्रैबाट छ, पार्टी बाहिरबाट त आलोचना हुने भइ नै हाल्यो किनभने प्रतिपक्षी दलहरू हुन सक्छन् बाहिर त। त्यो बाहेक यो सरकारले निर्माण गर्न थालेका कतिपय कानुनहरूमा पनि आम मानिसहरूको आपत्ति रहेको छ, यी कुराहरूलाई चाहिँ तपाईँ पार्टीको पनि व्यक्ति हुनुहुन्छ, स्थानीय तहमा बसेर स्थानीय तहको नेतृत्व गर्दाखेरि यी कुराहरूले कति सहज असहज परिस्थिति निर्माण गरे?
वर्तमान प्रधानमन्त्री मा एउटा दूरदर्शिता र स्वप्नदर्शिता त्यो क्षमता देखिन्छ। तत्काल हुनुपर्ने केही कुराहरू छुटेको पनि सम्बन्धित तहबाट आएको छ र यो सरकारले त्यो कुरालाई मनन गरेर अगाडि बढ्छ जस्तो मलाई लाग्छ र केही कामहरू महत्त्वपूर्ण भएका छन्। जस्तो 46 साल यता जङ्गबहादुरको पालाको ऐन बल्ल यो सरकारको पालामा आएर अब भनौँ न फेरियो, हेर्नुहोस् न हाम्रो अवस्था स्पिड यस्तो छ। त्यसो भए हुनाले ऐनको क्षेत्रमा अनि विविध अब क्षेत्रमा यो सरकारले एक्सनमा गएको छ, तर तत्काल जनता के चाहन्छ भने सुनिने देखिने बुझिने कुराहरू विकासका ती मोडेलहरू चाहन्छ, त्यो कुरामा त्यति भएको होइन कि भन्ने त आम सबैले टिप्पणी गरेकै विषय हो।
पार्टीभित्रबाट चाहिँ यो सरकारका कामको प्रसार कम भयो त्यसैले जनताले थाहा पाएनन् भन्ने छ, पार्टी बाहिरबाट चाहिँ यो सरकार बढी प्रसारमा केन्द्रित भयो, ठुला ठुला पम्पलेट पोस्टरहरूमा पत्रिकाहरूमा 4-5 पेजसम्म आफ्ना कामका उपलब्धिहरू भनेर गर्ने भिडियोहरू धेरै लगानी गरेर सार्वजनिक गर्ने प्रसारमा बढी केन्द्रित भयो भनेर बाहिरबाट आलोचना हुने गरेछ, तर ठ्याक्कै काम चाहिँ यो भयो भनेर देखिने कामहरू त के हुन सके, के अनुभूति गर्नुभयो यो 2 वर्ष यता
तुलनात्मक हिसाबले शान्ति सुरक्षामा यो सरकारले उल्लेखनीय प्रगति गरेको छ। जस्तै हिजो अब मैले जङ्गबहादुरको पालाको ऐन अहिले यो सरकारले चाहिँ खारिज गरेर नयाँ ल्याउनु, गुन्डाहरूको यही काठमाडौँ लगायत देशभरि यस्तो एउटा बिगबिगी थियो, सामान्य मान्छे त्राइनाम हुनुपर्थ्यो, शान्ति सुरक्षाको व्यवस्था अलि सुदृढ भएर गएको देखिन्छ। निजामती कर्मचारीको क्षेत्रमा पनि यसले व्यवस्थापन गर्न र त्यो खाले अब क्षमता वृद्धि गर्न लागि परेको देखिन्छ। यी विषयहरू तत्काल परिणाम आउने होइनन्। जहाँसम्म भौतिक विकासका कुरा छ, दैलेखमै पेट्रोलियम पदार्थको उत्खननदेखि लिएर यो चुरे तराईको क्षेत्रमा चाहिँ फलाम खानी र पेट्रोल पाइपलाइन आउने कुराहरू, यद्यपि यही रेलको कुरा पनि अहिले अब दुईटै देशलाई त्यो विषयमा बोल्न र सहयोग गर्न एउटा त्यो किसिमको सहयोग लिन सक्ने क्षमता जुन राख्यो, कोर्डिनेसन गर्यो यो सरकारले, यस्ता थुप्रै विषय छन्। तर एउटा कुरा के हो भने, मैले अघि पनि भने, 46 साल यता राम्रा कुराको हामीले प्रचार प्रसार गर्ने भन्दा पनि बहुदल भनेकै विरोधको प्र्याक्टिस हामीले बढी गऱ्यौँ। तर फेरि पनि यो सरकारले काम राम्रा गरेको छ, तर यो मजबुत सरकारले जति जुन स्पिडमा गर्नु पर्थ्यो अहिलेसम्म एउटा साझा प्रतिबद्धता तिनै तहबाट आउन सकेन, एउटा राष्ट्रिय एउटा बहसको विषय हामीले केन्द्रित गर्न सकेनौँ। कस्तो देखिन्छ भने प्रतिपक्षको पनि कतिपय विषयमा एकै साल जान र लिन सकिन्छ र प्रतिबद्धतामा सहभागी गराउन सकिन्छ, राष्ट्रिय इस्युहरूमा त नसकेको देखिन्छ।
तर यसपटक प्रतिपक्ष पनि निकै कमजोर र उसको संसदमा प्रस्तुति पनि कमजोर भएका कारणले पनि सत्तारूढ दललाई अथवा सरकारलाई सहज थियो भनिन्छ नि बाहिर त।
प्रतिपक्षले पनि आफ्नो भूमिका कमजोर गरे जस्तो त लाग्दैन मलाई, प्रतिपक्षको पनि भूमिका सकारात्मक नै छ। अब हामी हिजो जस्तो तोडफोड सदनभित्रै अब भनौँ न भित्रकै अब फर्निचर तोडफोडको अवस्था नै अब भए राम्रो हो भन्ने मनोविज्ञान मैले भन्नुकै छैन, तर प्रतिपक्षको भूमिका मलाई त्यस्तो कमजोर लाग्दैन। र शेरबहादुरजी पनि पटक पटक प्रधानमन्त्री भएको त्यो अनुभव भएको उच्च व्यक्तित्व नै हो, र अन्य काङ्ग्रेसको युवा नेताहरू पनि यसमा सतर्क र सजग हुनुहुन्छ, यसो त्यस्तो विषय होइन।
हजुर, अब तपाईँहरू स्थानीय सरकारको नेतृत्व गर्दाखेरि स्थानीयवासीहरूसँग टसमा हुनुहुन्छ र सङ्घीय सरकारसँग पनि अनेक कारणले टस गर्नुपर्ने अवस्था हुन्छ। सङ्घीय सरकारको अहिलेकै एउटा केस हेरौँ, जस्तो एमसिसी प्रकरण, यो निकै पार्टीभित्र विवादित बनेको विषय, त्यसबाहेक अन्य विषयहरू, नेकपाभित्रका पनि केही अनुशासनका कुराहरू छन्। एमसिसीका विषयमा चाहिँ जनस्तरको धारणा के सुन्नु भएको छ, तपाईँहरूलाई के लाग्छ, जबकि प्रधानमन्त्री यसका विषयमा एकदमै अरात्र खटिनु भएको छ, एमसिसी पास गर्नुपर्छ, पास गर्नु छ, यो हाम्रो जिम्मेवारी काँधमा छ भनेर।
एमसिसीको बारेमा आम नेपालीले र साधारण पब्लिकले पनि बुझ्नुपर्ने हो, यो एमसिसी भन्ने के हो बुझेकै छैन। उच्च लेभलमा यसको अति बहस भएको छ, आवश्यकताभन्दा बढी भएको छ। एमसिसी पास गर्ने या नगर्ने भन्ने कुरा यो धेरै देशमा लागू भएको छ, अन्य देशको प्र्याक्टिस यस्तो छ, त्यो देशको सन्दर्भमा यसरी भएको हो, हाम्रो देशको सन्दर्भ यो हो र आवश्यकता यो हो र यसलाई हामीले चाहिँ यसरी चाहिँ कार्यान्वयनमा लैजानुपर्छ भन्ने विषय र धारणा सार्वजनिक भएकै छैन। यो माथिल्लो लेभलमा आवश्यकताभन्दा बढी विभिन्न कोणबाट चर्चा पाएको छ, यो जरुरीको विषय होइन। भर्खरै माथि मलेसियामा चिनको ठुलो अनुदानलाई उसले हामी लिन्नौँ भनेर भन्यो, खै त त्यो दुई देशको सम्बन्धमा केही चिसोपना त्यस्तो आएकै छैन। जहाँ मलेसियामा थुप्रै चाइनिजहरूको बाहुल्यता छ, आर्थिक व्यापार उनीहरूको धेरै छ त्यहाँ भने, अब यहीँ यस्तो हल्लाखल्ला बढी हुनुपर्ने मलाई आवश्यकताभन्दा बढी मैले यो जरुरीको विषय होइन। केही नेताहरू कूटनीतिक मर्यादाभन्दा तलमाथि भएको पनि मैले देख्छु, यो पनि जरुरी होइन। जस्तै कार्यदल बनेको छ, कार्यदलले आफ्नो धारणा प्रतिवेदनपछि सार्वजनिक गरे भयो नि, त्यो पूर्व नै हामी पास गर्छौँ गर्दैनौँ, यो कूटनीतिक मर्यादामा कहिले हामी ध्यान कति दियौँ भन्ने कुरा त सम्बन्धित आदरणीय नेताहरूले थाहा पाउनु होला, मैले धेरै यसमा बोल्न चाहन्न। तर एमसिसी भन्ने जुन विषय छ, कुनै पनि देशले अनुदान दिँदा उसको कुनै स्वार्थ हुँदैन भन्ने चाहिँ होइन, यसमा एका राख्नै पर्छ।
त्यसबाहेक कानुनै निर्माण गरेर त्यो सहयोग एक्सेप्ट गर्नुपर्दाखेरि चाहिँ केही न केही हामी कतै न कतै जेलिन्छौँ कि अथवा अप्ठ्यारोमा पर्छौँ कि भन्ने कुराको ख्याल गर्नुपर्छ भन्ने विश्लेषण कति भएको छ।
कुनै पनि विषयमा अध्ययन गर्नु, आशंका गर्नु अस्वाभाविक मानिँदैन। त्यसो भएकोले मैले अघि नै भने,
जनता के भन्छन्, तपाईँहरूले के सुन्नुहुन्छ?
जनता यो विषयमा त धेरै बुझेकै छैन,
मतदाता हुन्
यसमा बुझेको छैन, जनताले बुझाइएको छैन।
सामाजिक सञ्जालहरूमा टिप्पणी गर्नेहरूले अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसनका नाममा चाहिँ जुन सहयोग गर्छ त्यो सहयोगसँगै सेना पठाउँछ भनेर सामाजिक सञ्जालमा लेख्नेहरू ती मतदाता हुन् तपाईँहरूका।
मैले अघि नै भने आम नेपालीहरू यो कुरा बुझ्दैनन्, सामाजिक सञ्जालमा कति नै जोडिएका हुन्छन्। हाम्रो योजनै छैन नि त बुझाउने, छैन। जति बुझ्यो, जति यस्तै माध्यमबाट बुझ्यो, योजनाबद्ध के हो त एमसिसी भन्ने कुरा कुनै त्यस्तो मञ्च तयार गरेर या कुनै योजनाबद्ध कार्ययोजना बनाएर हामीले यसको बहस तल गरेका छैनौँ। यो संसारमा माथिल्लो लेभलमा सामाजिक सञ्जालमा यो आवश्यकताभन्दा बढी बहस भएको पनि मलाई लाग्छ। मैले अघि पनि भने
नबुझेरै बढी बहस भएको,
बुझेर पनि होला, नबुझेर भन्दा बुझेर पनि होला, बुझ्नेले धेरै बुझेको होला, जसले बुझ्नुपर्ने छ त्यो नबुझेको अवस्था पनि छ। तर एउटा कुरा के हो भने अमेरिकाको पनि केही स्वार्थ छैन भन्ने चाहिँ होइन होला। र अर्को कुरा के हो भने कुनै पनि देशमा आउँदा म यसरी नै आउँछु, त्यसको पछाडि अब जस्तै भारतमा अङ्ग्रेज आउँदा त पहिला त सामान्य हिसाबले आएको थियो नि त, साधुको भेषमा आएको थियो, पछि के भयो, कति वर्ष के भयो। पश्चिमाहरूको बारेमा हामी भारतवर्षका मानिसहरू र देशले शङ्का गर्नु स्वाभाविक छ। यही चिनमै तपाईँको अफिम युद्ध लड्नु पर्यो चिनले, त्यसो भए हुनाले त्यहाँ कुन रूपले उनीहरू सुरु प्रवेश गरेका थिए, त्यसो भए हुनाले के हो भने कुनै पनि अनुदान, कुनै पनि सहयोग विभिन्न आशयले आउन सक्छ, यसको गहिरो अध्ययन हुनुपर्छ, बहस हुनुपर्छ। तर यी यस्ता विषयहरूमा अध्ययन गरिरहँदा माथिल्लो प्रोफाइलका मान्छेहरूले आफ्नो कूटनीतिक मर्यादालाई बिर्सनुहुन्न, किनभने यो गम्भीर विषय हो। यस्ता विषयहरू तल तल बहस भएर निर्णयमा जाने गरिँदैन। त्यसो भए हुनाले म कहिलेकाहीँ हाम्रो देशको नेताहरू आफ्नो कूटनीतिक मर्यादालाई ख्याल नगरेको जस्तो मलाई लाग्छ। त्यसो भए हुनाले यो देशको हितमा छ छैन जुन तहमा बहस हुनुपर्ने हुनैपर्छ, यसमा पनि थप अध्ययन हुनैपर्छ। र यसलाई तथ्यपरक ढङ्गले हामी स्वीकार्दैनौँ भन्न पनि सकिन्छ, यदि त्यसो होइन भने यसलाई हुबहु पास गर्नुपर्छ भन्ने पनि छैन, यसमा केही संशोधन गर्नु पनि सकिन्छ। त्यसो भए हुनाले यदि अमेरिकाले अब हामीलाई यसमा प्रेसर गर्छ भने त उसको आशय बुझिएला नि त, अहिले केही छिटफुट बनाइहरू आएका छन्। अब तल्लो लेभलको कूटनीतिक तहबाट यसको टिप्पणी आएको छ, तर माथिल्लो तहबाट नआइसकेकोले यसलाई थप केही प्रश्न हुन बाँकी छ।
हजुर, जस्तो एमसिसीकै विषयमा चाहिँ पार्टीभित्र, नेकपाभित्र, सत्तारूढ नेकपाभित्र एकदमै धेरै बहस, विरोध र समर्थनमा चर्काचर्की भइरहेका बेला नेकपाले पार्टीभित्रको आफ्नो आन्तरिक आचार संहिता मर्यादाका विषयमा ठुलो सर्कुलेसन गरेका छ। त भन्न नपाउने, तिमी भन्न नपाउने, हजुर तपाईँ भन्नुपर्ने, अथवा रेस्पेक्ट गर्नुपर्ने, पिकनिक जानुपर्ने, यावत अनुशासनका पाठहरू सिकाएर पठाएछ तपाईँहरूलाई, यो कतिको एक्सेप्ट गर्न सकिने?
राम्रा पक्ष छन्। अब कतिपय आचरणका कुराहरू, आर्थिक अनुशासनका कुराहरू, सार्वजनिक स्थलको अनुशासनका कुराहरू राम्रा छन्, यसलाई म स्वागत गर्छु। तर यो त भन्न नपाइने जुन कुरा छ, यो अत्यन्तै कसरी किन आयो, यो कुनै पनि भाषाका शब्दहरू हजारौँ हजार सयौँ वर्षसम्म लामो अभ्यास र अन्तर्मनको गहिराइबाट आउने गर्छन् र स्थापित हुने गर्छन्। यी शब्दहरूको बारेमा अब यसरी टिप्पणी उठाएर निर्णय गरेर भनिहाल्ने कुरा म धेरै त भन्न चाहन्न। म तँको बारेमा एउटै मात्रै कुरा यहाँलाई के भन्न चाहन्छु भने तँ भन्ने जुन शब्द छ यो अनौपचारिक हुन्छ। औपचारिक सभा समारोहमा, सार्वजनिक ठाउँमा बोलिँदैन। यो त आम हामी सबैले महसुस गर्ने कुरा हो, गरेका छौँ। अन्तर्मनको गहिराइबाट कसैलाई प्रेम जाहेर गर्नु छ र अति विश्वास जाहेर गर्नु छ भने त्यहाँ तँको प्रयोग हुन्छ, अत्यन्तै अन्तर्मनको गहिराइबाट। अनि मेरो पार्टीले निर्णय गर्यो भनेर अब यो भनौँ कतिले लागू गर्लान्, के गर्लान्, बुझ्लान्, अब यो कुरा कसरी आयो, अब हामी सबै सिक्दैछौँ भनौँ न, म यति मात्रै बोल्छु।
र
अर्को कुरा अत्यन्तै आक्रोश, अत्यन्तै असहमति जाहेर गर्नु पर्यो भने पनि त प्रयोग हुन्छ। र अझ युद्धको बेलामा त यो भाषा त नै प्रयोग गरिन्छ। त्यो बेला श्रीमान मौसुभ हजुर तपाईँ कहिले भन्छ, कसैले भन्छ, हामीले पनि कुनै बेला आन्दोलनमा के भन्यौँ त, हामीले भनेनौँ हिजो। अत्यन्तै असहमति, विरोध र आक्रोश जाहेर गर्नु पर्यो भने पनि तँको प्रयोग हुन्छ। अत्यन्तै विश्वास अन्तर मनको गहिराईबाट प्रेम जाहिर गर्नु त परेको हुन्छ। यो भाषा शास्त्रीसँग सबैसँग बहस छलफल गरेर ल्याइएको विषय भन्नु होला। हाम्रै देशमा कुनै बेला राजमार्ग भन्न पाइन्न भन्ने भन्नुहुन्न भन्ने थिएन, त्यसो भए त शब्दकोटबाट राज्य भन्ने शब्दै हटायो भयो नि त। राजमार्ग भनेको त राज्यले बनाएको बाटो हो, राज्यको लागि बाटो हो भन्ने हो नि त,
जोडिएको
होइन। त्यो अङ्ग्रेजीमा पनि स्टेट शब्द छ, नेपालीमा पनि राज्य छ। त्यसो भए हुनाले यस्ता कुरा किन आउँछन्, कसरी आउँछन् भन्न भनौँ, अब यो धेरै बहस नगरौँ, बुझिन्छ यति भन्दा
ठिक छ। अब हामी अन्ततिर पनि छौँ, अन्ततिर आउँदाखेरि जस्तो सुरुकै विषयमा एकपटक कोट्याएँ, अहिले हामी तिनवटा संरचनामा छौँ, खासमा प्रदेश सरकार, सङ्घीय सरकार, स्थानीय सरकार। सबैभन्दा जनतासँग टच भएको अथवा जनताका आवश्यकता के हुन् सबैभन्दा बढी बुझ्न सक्ने सरकार भनेको स्थानीय सरकार हो। तर स्थानीय सरकारले आफैले केही गर्न सक्ने अवस्था छैन, किनभने सङ्घीय सरकारको अनुदान बिना स्थानीय सरकार अहिले कुनै पनि अवस्थामा चल्ने, स्थानीय सरकार सक्षम भएका स्थानीय सरकारहरू एकदमै कम छन्। स्थानीय तहहरू त्यस्ता स्थानीय तहहरूसँग सङ्घीय सरकारले कोअर्डिनेसन कति गर्न सकेका छ, कति सल्लाह सुझाव लिन सकेका छ, जनताको आवश्यकता के हो भनेर बुझ्न कति सकेका छ।
अहिले पनि हामीमा कस्तो प्र्याक्टिस छ भने सिद्धान्त त सानोबाट ठुलो, सरलबाट जटिल, तलबाट माथिको अभ्यास जो हुनुपर्ने हो यसको विपरीत भइरहेछ। जटिलबाट सरलतिर, माथिबाट तरतिर, ठुलोबाट सानोतिर, त्यस्तो अभ्यास। यो सामन्तवादको धङधङी होला, किनभने अब लामो अभ्यास हामीले त्यही समाज, त्यही कल्चरबाट गर्दै आएका छौँ। त्यसो भए हुनाले तपाईँहरूले देखिरहनु भएको छ, केन्द्र र प्रदेशको बजेट कार्यान्वयन हुनुमा पनि यही समस्या छ नि। स्थानीय पालिकालाई विश्वास गर्न नसकेको, दिन हात फुगाएर दिन मन खोलेर दिन नसकेको, अनि माथिल्लो तहमा बजेटै कार्यान्वयन हुने, अब यो त प्रमाणले देखाएको छ, तथ्यले देखाएको छ। त्यसो भए हुनाले के देखिन्छ भने स्थानीय पालिकाहरूसँग साधन स्रोत नभए पनि जनताको आवश्यकता पहिचान गरी त्यहाँको भौतिक पूर्वाधारदेखि लिएर तमाम सामाजिक शैक्षिक सबै क्षेत्रका कुराहरूमा दिगो विकासको अवधारणासहित आवश्यकता अनुसार अगाडि बढेको देखिन्छ। त्यही आवश्यकता पहिचान गरेर गएकै कारणले 90%भन्दा बढी बजेट कार्यान्वयन सबै पालिकाले गरेका छन्, यो त तथ्यले देखाएको छ। केन्द्रको 90 होइन, तपाईँको 30-40 पनि पुग्दैन। त्यसो भए हुनाले पनि के हो भने जहाँ काम भएको छ, जहाँ आम मान्छे आफ्नो लागि सहभागी भएको महसुस गरेका छन्, त्यहाँ काम भएको छ, त्यो आधार भनेको स्थानीय पालिका नै हो। र त्यो भएको छ, केही नयाँ अभ्यासहरू पनि छन्, जस्तै वन जङ्गल संरक्षण, शैक्षिक क्षेत्र, स्वास्थ्य। अहिले तपाईँहरूले थाहा पाउनु भएको छ, हामीले चामुण्डा विन्द्रासेनी नगरपालिकाले यो देशमा पहिलोचोटि एउटा वडामा 2-2 शहरी स्वास्थ्य क्लिनिक गरे खडा गरेर ज्येष्ठ नागरिक, अपाङ्गता, गर्भवती महिला र नवजात शिशुको प्रत्येक महिना घर दैलो स्वास्थ्य जाँच र परामर्श सेवा हामीले प्रदान गरेका छौँ। यो देशमै पहिलो हामी सुरु गर्ने हामी हौँ स्वास्थ्य क्षेत्रमा। जङ्गल वन वातावरणको क्षेत्रमा निर्वाचित जनप्रतिनिधि जनताका मात्रै पहरेदार होइनन्, बोट बिरुवा र जनावरका पनि पहरेदार हुन् भन्ने नारासहित एक निर्वाचित जनप्रतिनिधि, एक प्रतिनिधि संरक्षित जङ्गल भनेर प्रत्येक वडामा हामीले त्यो जिम्मा दिएका छौँ, बजेट विनियोजन गरेका छौँ, कार्यविधि बनाएर हामीले त्यसरी अहिले मेरो नगरपालिकामा त खास छाडा गाई गोरु नै देखिँदैन। यो 2 वर्षैमै एउटा नयाँ चाहिँ तपाईँको छलाङ हामीले वन संरक्षणको दिशामा लिएका छौँ। अनि यस्ता थुप्रै छन्। हामीले जङ्गललाई आयमूलक जङ्गल बनाउनुपर्छ, जङ्गललाई त्यत्तिकै प्राकृतिक रूपमा जङ्गल आग लागि भएर नष्ट हुने चाहिँ त्यसप्रति कोही जिम्मेवार नहुने अवस्थामा जानुहुन्न। जङ्गल जङ्गल मेरो हो, जङ्गल मेरो घर हो, वासस्थान हो भन्ने घरभन्दा बढी माया जङ्गललाई गर्नुपर्छ भन्ने नीतिसहित हामी यसरी गएका छौँ र अहिले यस दिशामा पनि हामीले उपलब्धि हासिल गरेका छौँ। यसको साथसाथै हामीसँग फ्राकिला बाटा छन्, प्रत्येक वडामा खेल्ने मैदानहरू छन्, तीव्र रूपमा विद्युतीकरण अगाडि बढाएका छौँ, जलचर संरक्षण ऐन यो देशमै पहिलोचोटि ल्याएर हामीले चाहिँ त्यो दिशामा चाहिँ हामी कार्यान्वयन गरेर हामी संरक्षणमा अगाडि बढेका छौँ। थुप्रै ऐनहरू, नीति नियम ल्याएर हामीले विधिको शासनको अभ्यास गरिरहेका छौँ। त्यसो भएकोले स्थानीय पालिकामा तमाम कुराहरू चाहिँ मोडेलको रूपमा, नमुनाको रूपमा छन्। यद्यपि स्थानीय पालिकाहरू दूरदराज र काठमाडौँभन्दा टाढा छन्, त्यहाँका कतिपय राम्रा कामहरूको प्रचार प्रसार कम छ। हाम्रै पालिकाको कुरा गर्नुहुन्छ भने कर्णाली प्रदेशमै पहिला नगर पार्क बनाउने सुरुवात गर्ने हामी हौँ। यो देशमै यो घोषणा गर्ने पनि चामुण्डा विन्द्रासेनी नगरपालिका नै हो। हामी अहिले एक टोल एक मैदानको नीतिका साथ अगाडि गएका छौँ। मठ मन्दिर संरक्षणको हामीले ऐन ल्याउने तयारी छ र हामीले त्यसको कार्यविधि पास गरेर संरक्षणको अगाडि बढेका छौँ। रैथाने बिउ बिजनको संरक्षण सङ्कलन र पहिचानको नीति ल्याएर पहिलो वर्षमै हामीले एकवटा एक नर्सरी र सङ्कलन केन्द्र बनाएर हामी अगाडि बढेका छौँ। यद्यपि यो देशमा अहिलेसम्मको एउटा प्र्याक्टिस के भएन भने जो काम गर्दैन उसको पछाडि लागेको भयो यो देश उहिले स्वर्ग हुन्थ्यो। जो गर्छ उसलाई मात्रै खेद्ने, सहयोग गर्ने होइन असहयोग गर्ने, कहाँ कमजोरी भेटिन्छन् खोज्दै लखेट्दै जाने जो छ यो एउटा सङ्कट हो। म त यो हुनुहुन्न भन्छु, जसले काम गर्छ उसलाई प्रोत्साहन गर्ने, सहयोग गर्ने र कमी कमजोरीहरूलाई रचनात्मक हिसाबले सल्लाह सुझाव दिने राम्रा कामको अत्यन्तै सहयोग र प्रचार प्रसार हुनुपर्छ भन्ने लाग्छ। यसकै बावजुद आज तपाईँहरूले फेरि पनि मलाई यो रेडियोमा बोलाएर केही कुराहरू राख्ने अवसर दिनुभयो, यसको लागि रेडियो र तपाईँलाई धन्यवाद।
हस्, धेरै धेरै धन्यवाद यहाँ समय दिनुभयो।
हस्, धन्यवाद।
आज हामीले स्थानीय सरकारहरूको केन्द्र सरकारसँग के गुनासो छ अथवा के कस्ता समन्वयहरू हुन सकेका छन् छैनन् यिनै विषयहरूमा रहेर कुराकानी गऱ्यौँ नेपाल नगरपालिका सङ्घका केन्द्रीय सदस्य सूर्यबहादुर साईसँग। यो सँगै आजका लागि द न्युज प्लस कार्यक्रमको समय सकिएको छ। प्राविधिक साथी संयोग नेपाललाई धन्यवाद। म रविन्द्र सुवेदी बिदा हुन्छु। नमस्कार।